आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
सबैले
जन्म
भयो,
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
नमस्कार अनि जय मसीह। प्रिय श्रोता मित्रहरू, उही हाम्रो दयालु अनि प्रेमिलो प्रभु येशू ख्रिष्टको नाममा अनि साथै तपाई सबैलाई आजको यो पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। म आशा गर्दछु तपाई सबै आनन्द कुशल हुनुहुन्छ होला, होइन? अनि यहाँ म पनि प्रभुको अनुग्रहमा आनन्द कुशलै छु, जसले गर्दा आज तपाईहरूसँग यस तरिकामा भेट हुने अवसर पाएको छु। प्रभुलाई धेरै धेरै धन्यवाद होस्। अनि तपाईहरूले पठाउनु भएका पत्रहरूको लागि पनि म धन्यवाद दिन चाहन्छु। हजुर, पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको क्रममा अघिल्लो कार्यक्रममा हामीले प्रस्थान 25 अध्याय 1 22 पदबाट देखिरहेका थियौं, जहाँ हामीले देख्यौं पवित्र स्थान वा भेट हुने पालको निम्ति प्रयोग गरिने सामानहरू के हुन् अनि करारको सन्दूक निर्माणको लागि निर्देशनहरू पनि देखिरहेका थियौं। म एकपल्ट 25 अध्याय पद 10-12 पढिदिन्छु। यहाँ यस प्रकार लेखिएको छ, तिनीहरूले बबुल काठको एउटा सन्दूक बनाउनु, त्यसको लम्बाइ 2 हात आधा, चौडाई 1 हात आधा र उचाइ 1 हात आधाको होस्। तैले त्यसलाई निखुर सुनले मोहोर्नु, भित्र बाहिर तैले त्यसलाई मोहोर्नु, त्यसको चारैतिर सुनको बीट बनाउनु, त्यसको निम्ति सुनका 4 मुन्द्रा ढालेर त्यसका 4 खुट्टामा लगाउनु, 2 मुन्द्रा एकापट्टि र 2 मुन्द्रा अर्कापट्टि होउन्। तब तैले बबुल काठका डण्डाहरू बनाएर ती सुनले मोहोर्नु। ती डण्डाहरू सन्दुकका दुवैतिर भएका मुन्द्राहरूमा सन्दुक बोक्नलाई हाल्नु। ती डण्डाहरू सन्दुकका मुन्द्राहरूमै रहनुपर्छ, ती त्यहाँबाट ननिकाल्नु। तब त्यस सन्दुकभित्र गवाही पाटी राख्नु, जो म तँलाई दिनेछु। अनि तैले निखुर सुनको एउटा कृपा आसन बनाउनु, त्यसको लम्बाइ 2 हात आधा र चौडाई 1 हात आधाको होस्। पिटेको सुनका 2 करूबहरू कृपा आसनका दुवै किनारमा हुन्, एउटा करूब 1 किनारमा र अर्को करूब अर्को किनारमा। ती 2 करूबहरू र कृपा आसन एउटै टुक्रा सुनबाट त्यसका 2 किनारमा बनाउनु। ती करूबहरूले आफ्ना आफ्ना पखेटा मास्तिर फैलाएका
र कृपा आसनलाई आफ्ना पखेटाले ढाकेको हुनुपर्छ। तिनीहरूका मुख आम्ने सामने कृपा आसनतिर फर्केको हुनुपर्छ। त्यो कृपा आसनलाई सन्दुकको माथि राख्नु, अनुसन्दुकभित्र गभई पाटी राख्नु जो म तँलाई दिनेछु। त्यही म तँसित भेट गर्नेछु, अनि कृपा आसनमाथि गभई पाटीको सन्दुकमाथि हुने ती दुई करूबहरूका बीचबाट इसरायलीहरूका निम्ति सबै आज्ञाहरू म तँलाई दिनेछु। परमेश्वरले यो वचन अध्ययनमा र सुनाईमा आशिष दिउन्। पवित्र स्थानमा वा भेट हुने पालमा हामी देख्छौ कि सन्दुक बबुल काठले बनाइएको थियो र यसको भित्र बाहिरबाट सुनले मोरिएको थियो। मित्र, सन्दुक दुवै सुन र काठ मिलाइएर बनाइएको थियो, मतलब त्यस सन्दुकलाई निखुर सुनले मोहरेको हुन्थ्यो। यस सन्दुकले ख्रिष्टको दुवै ईश्वरत्वको र मानवताको बताउँदछ। सुनले उहाँको ईश्वरत्वको संकेत गर्दछ र काठले चाहिँ उहाँको मानवताको संकेत गर्दछ। यी दुवै व्यक्तित्व हाम्रो उद्धार र मुक्तिको निम्ति अति नै आवश्यक कुरा थियो। यही नै सन्दुकले ख्रिष्टको सुन्दर तस्विर दिन्छ। यो कुरा हामीले अघिल्लो दिनमा अघिल्लो कार्यक्रममा देखिसकेका छौं। अनि अर्को कुरा याद गरौं कि सन्दुक खाली बाकस मात्र थिएन, यहाँ तीनवटा चीजहरू राखिएका थिए, जुनको हिब्रू 9:4 वर्णन गरिएको छ, जसमा सुनको धुपौरो र सुनले मोहरेको करारको सन्दुक, जसभित्र मन्न हालेको सुनको भाँडो र हारूनको कोपिला लागेको लहुरो र करारका पाटीहरू थिए। अनि सन्दुकमा भएका चीजहरू पनि सांकेतिक नै थिए। हारूनको कोपिला लागेको लहुरोले परमप्रभुको प्रभु येशूको पुनरुत्थानको बताउँदछ भने मन्नले यो तथ्यको बताउँदछ कि ख्रिष्ट येशू जीवनको रोटी हुनुहुन्छ र 10 आज्ञाहरूले चाहिँ उहाँ यस पृथ्वीमा हुनुहुँदा उहाँको बारेमा बोलिएका सारा भविष्यवाणीहरू पूरा गर्नुभएको र हरेक बिन्दुमा व्यवस्थाको पूरा गर्नुभएको तथ्यको बताउँदछ। करारका पार्टीहरूले ख्रिष्ट येशूको राजत्वको पनि बताउँछ। उहाँ राजाको रूपमा जन्मनुभयो, उहाँ राजाको रूपमा रहनुभयो, उहाँ राजाको रूपमा मर्नुभयो र उहाँ राजाको रूपमा मृत्युबाट ब्यौती उठ्नुभयो। उहाँ फेरि पृथ्वीमा राजाको रूपमा आइरहनु भएको छ। परमेश्वरको कार्यक्रम आज चालिरहेको छ र यो भूतकाल अनादिकालदेखि सनातनदेखि ख्रिष्ट दोस्रो पल्ट आउनु भएर यो पृथ्वीमा शासन गर्न अवधितिर बढ़िरहेको छ। हरेकलाई शासकको आवश्यक छ, मानिसलाई शासकको आवश्यक छ। कुनै दिन उहाँ प्रभुहरूका प्रभु राजाका राजाको रूपमा आइरहनु भएको छ। मन्नाको भाँडाले ख्रिष्टलाई भविष्य वक्ता हुनुहुन्छ भन्ने कुराको बताउँदछ। उहाँले परमेश्वरको बारेमा बोल्नुभयो जुन युहन्ना 6:32 स्पष्ट रूपले देखाउँछ। साँचो साँचो म तिमीहरूलाई भन्दछु, मसाले तिमीहरूलाई स्वर्गीयबाट रोटी दिएको होइन, तर मेरो पिताले तिमीहरूलाई स्वर्गीयबाट साँचो रोटी दिनुहुन्छ। उही समयमा येशू ख्रिष्ट मानिसको लागि परमेश्वरको सन्देश हुनुहुन्थ्यो। उहाँ परमेश्वरको वचन हुनुहुन्थ्यो। उहाँ अल्फा ओमेगा हुनुहुन्थ्यो। उहाँ मानिसहरूको निम्ति परमेश्वरको अन्तिम सन्देश हुनुहुन्थ्यो। अनि हारूनको कोपिला लागेको लौरोले पुजारीको रूपमा ख्रिष्ट येशूको काम बताउँदछ। अगम वक्ताहरूले परमेश्वरको लागि मानिसहरूको अगाडि बोल्दथे र पुजारीले मानिसको निम्ति परमेश्वरको अगाडि बोल्दथे। पुजारीको रूपमा ख्रिष्ट प्रभु येशूले आफैलाई अर्पण गर्नुभयो। पुजारीको रूपमा उहाँ स्वर्गीयमा उक्ली जानुभयो। अहिले पनि उहाँ स्वर्गीयमा परमेश्वर पिताको दाहिने हातमा विराजमान भइरहनु भएको छ। येशू ख्रिष्ट जो ईश्वर मानव हुनुहुन्थ्यो मानव चोलामा आउनुभएको ईश्वर मृत्युबाट पुनः ब्युति उठ्नुभयो।
मित्र, हारूनको फक्रेको लौरोले ख्रिष्ट प्रभु येशुको पुनरुत्थानको बताउँदछ।
यो वृद्ध पुरानो मृत्यु लौरो थियो
जुन जीवित हुन आयो।
सन्दुकले ख्रिष्टलाई अगमवक्ता, पुजारी र राजाको रूपमा बताउँछ।
युहन्ना 1:24 पदमा भनिएको छ, अनि वचन देह हुन आयो र हाम्रा बीचमा अनुग्रह र सत्यले पूर्ण भई बास गर्यो।
हामीले उहाँको महिमा पिताबाट आउनु भएको र एक्लो पुत्र जस्तो महिमा देख्यौ।
कृपा आसन सन्दुकको माथि राखिन्थे, तर यो छुट्टै वा बेग्लै सामान थियो।
यो कृपा आसन निखुर सुनले बनेको हुन्थ्यो र यसको दुवैपट्टि करूबहरू पखेटा फिजाएर कृपा आसनलाई आफ्ना पखेटाले ढाकेका हुन्थे र रगत छर्किएको ठाउँमा वा रगत खन्याएको ठाउँमा माथिबाट यी करूबहरूले तल हेरिरहेका हुन्थे।
त्यो चाहिँ त्यहाँ प्रधान पुजारीले बलिदानको रगत छर्केको हुन्थ्यो।
यो नै रगतले यसलाई कृपा आसन बनायो।
यो पनि ख्रिष्टको कामको प्रतीक हो।
ख्रिष्ट प्रभु येशूले क्रूसमा आफ्नो मृत्युपछि स्वर्गीयमा साँच्ची नै आफ्नो रगत चढाउनुभयो।
अनि कोही कोही आलोचकले यो कुरा अशिष्ट देख्छन्, असभ्य देख्छन्।
म विश्वास गर्दिन कि यो त्यस्तो कुनै अशिष्ट कुरा हो,
किनभने ख्रिष्टको रगत अशिष्ट होइन,
यो अनमोल कीमती हो।
पत्रुसले आफ्नो उद्धारकर्ताको रगतलाई पहिलो पत्रुस 1:18-19 पदमा अनमोल भन्छन्।
यो जानेर कि नाश हुने पदार्थहरू अर्थात चाँदी अथवा सुनले तिमीहरूका पिता पुर्खादेखि चलिआएको व्यर्थको रीतिबाट तिमीहरूले छुटकारा पाई किनेको होइन, तर थुमाको जस्तो निष्कलंक, निर्दोष र अनमोल रगतले अर्थात ख्रिष्टको रगतले किनेका हौ।
ख्रिष्टको रगत सुन चाँदी भन्दा अनमोल छ।
स्वर्गीयमा सबभन्दा महत्वपूर्ण कुरा नै पृथ्वीमा मानिसको निम्ति बहाउनु भएको उहाँको रगत हो।
जब उहाँ स्वर्गीयमा प्रवेश गर्नुभयो, उहाँले आफ्नो रगत चढाउनु भयो
र त्यही कुराले परमेश्वरको सिंहासनलाई हाम्रो निम्ति आज कृपा आसन बनाउँदछ।
आज हामीलाई परमेश्वर कहाँ यस तथ्यको आधारमा आउन भनिएको छ कि हाम्रा प्रधान पुजारी येशु ख्रिष्टले हाम्रो पापको निम्ति आफ्नो रगत चढाउनु भयो।
हेब्रू 4:14-16 पदमा भनिएको छ, आकाश छिचलेर जानुभएका हाम्रा एक महान पुजारी अर्थात परमेश्वरका पुत्र येशु हुनुभएको हुनाले हामीले स्वीकार गरेका धर्ममाथि धर्म थामिराखौं, किनकि हाम्रा प्रधान पुजारी हाम्रा निर्बलतामा हामीसँग दुखी हुन नसक्ने होइन, तर सबै कुरामा हामी जस्तै परीक्षित र पनि पाप रहित हुनुहुन्छ।
यसकारण अनुग्रहको सिंहासनको नजिक हामी निर्भयसँग जाउँ र कृपा पाऊ।
दरकारको समयमा हाम्रो उपकारको निम्ति उहाँद्वारा अनुग्रह पाउन सक्छौं।
तपाईं र म परमेश्वर कहाँ स्वर्गीयमा हुनुहुने प्रधान पुजारी येशु प्रभु ख्रिष्टद्वारा जान सक्छौं।
उहाँ परमेश्वर पिताको हातमा विराजमान हुनुहुने जीवित ख्रिष्ट हुनुहुन्छ।
उहाँद्वारा हामी कृपा र सहायता पाउँछौ।
धेरै विश्वासीहरू यहाँ पृथ्वीमा जीवनमा परिआउने हरेक परिस्थितिका युद्धहरूसँग, संघर्षहरूसँग आफ्नै प्रयत्नद्वारा वा आफ्नै एक्लै युद्ध गर्न कोशिश गरिरहेका छन्।
तिनीहरू जीवनका समस्याहरूको भेट्नलाई एक्लै कोशिश गरिरहेका छन्।
मित्रहरू, तपाईं र म यो गर्न कति पनि सक्दैनौ।
सायद यो प्रयास गरौंला तर कहिले पनि सफल हुँदैनौ।
हामी यसलाई सामना गरी जित्ने बलिया शक्तिमान छैनौं।
हामीलाई सहायताको आवश्यकता छ,
अनि हामी आफैलाई पनि ख्रिष्टले दिनुहुने सहायतामा उपलब्ध गराउँदैनौ।
पावलले एफिसियन विश्वासीहरूको निम्ति एफिसी 1:19-20 पदमा प्रार्थना गरे,
ख्रिष्टलाई मृत्युबाट पुनः ब्युतै उठाउने शक्ति तिनीहरूको जीवनमा पनि काम गर्न सकोस्।
आज हाम्रा आज हामी त्यो शक्ति विश्वासीको जीवनमा अति नै कम काम गरिरहेको मात्र देख्छौ। हामीले यसलाई विश्वासद्वारा अंगाल्नु पर्दछ, पकड्नु पर्दछ, किनभने हामीसँग परमेश्वरको दाहिने हातमा विराजमान हुनुहुने प्रधान पुजारी हुनुहुन्छ, जसले तपाईं र मेरो निम्ति अन्तर्विन्ती गर्नुहुन्छ। पवित्र स्थानमा वा भेट हुने पालमा सेवा गर्ने प्रधान पुजारी पवित्र स्थानमा छिटो छिटो गरेर जान्थे र कृपा आसनमा रगत छर्कन्थे र त्यसपछि फेरि छिटो छिटो गरेर तुरुन्तै वापस फर्किआउँथे। प्रभु येशु ख्रिष्ट हाम्रो प्रधान पुजारी जब उहाँले आफ्नो बलिदान चढाउनुभयो र उहाँ परमेश्वरको दाहिने हातमा विराजमान हुनुभयो र आज पनि उहाँ हाम्रो लागि त्यहाँ हुनुहुन्छ। उहाँ यहाँ पृथ्वीमा हामीलाई उद्धार गर्न मर्नुभयो र उहाँ अहिले स्वर्गमा चाहिँ हामीलाई निरन्तर जीवित राखिराख्नलाई विराजमान हुनुहुन्छ र हामी उहाँसँग निरन्तर सम्पर्कमा रहनुपर्छ र सम्पर्क राखिरहनुपर्छ। मित्र, के आज हामीले उहाँसँग बात गर्यौं, कुराकानी गर्यौं प्रार्थनामा? मित्र, हामीले अघिल्लो दिनमा पवित्र स्थान जुन हामी भेट हुने पाल पनि भन्दछौं त्यसमा भएका पवित्रको पवित्र स्थानमा रहेको सामानहरूको बारेमा देखिरहेका थियौं, जुन थिए सन्दूक र कृपा आसन। अर्को दिनमा हामी देख्नेछौ पवित्र स्थानको अर्थात भेट हुने पालको दोस्रो विभागमा अर्थात पवित्र स्थानमा रहेका सामानहरूको, ती हुन् रोटी राख्ने टेबुल र सुनको पानस। एकपल्ट म याद दिलाउँछु, उजाड स्थानमा भएको पवित्र स्थानमा वा भेट हुने पाल पनि भनिन्छ, त्यसको सालाखाला दुई विभाग हुन्थे र अर्को चाहिँ बाहिरी चोक थियो, अनि ती विशेष गरेर दुई विभाग चाहिँ पवित्रको पनि पवित्र स्थान अर्थात महापवित्र स्थान जहाँ सन्दूक र कृपा आसन राखिन्थे। यहाँ चाहिँ हामी खाली प्रधान पुजारी मात्र सालमा एकपल्ट प्रायश्चितको रगत लिएर गएको थाहा पाउँछौ। यो ठाउँमा केवल प्रधान पुजारी सालमा एकपल्ट मात्र प्रायश्चितको रगत लिएर जान्थे, अनि दोस्रो विभाग जुनलाई खाली पवित्र स्थान मात्र भनिन्छ त्यहाँ चाहिँ तीन सामानहरू राखेको हुन्थे, पहिलो रोटी राख्ने टेबल, दोस्रो सुनको पानस, तेस्रो धूपको वेदी। अनि यसको बारेमा हामी अर्को कार्यक्रममा अधिक विवरणसहित देख्नेछौ। त्यसपछि बाहिरी चोकमा दुई सामानहरू राखेका हुन्थे, पितलको वेदी र पानी हाल्ने बाटा। बाँकी दिनहरूमा हामी यी सबै सामानहरूको पवित्र स्थानको विभागहरूको बारेमा विवरणसहित देख्नेछौ। प्रभुले आजको यो पवित्र धर्मशास्त्रको अध्ययन र मननमा धेरै धेरै आशिष दिउन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु हुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।